الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين آمنوا وعملوا الصالحات كانت لهم جنات الفردوس نزلا وقال تعالى يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة صدق الله العظيم. محترم بزرگوں اور بھائیوں, یہ رمضان المبارک کا مقدس مہینہ ہے. اللہ رب العزت نے ہم پر کرم فرمایا کہ ہم کو یہ پاکیزہ مہینہ عطا فرمایا. اللہ تعالیٰ چاہتے ہیں کہ اپنے بندوں کی مغفرت کریں, اس لیے رمضان شریف جیسا ایک مقدس مہینہ ہمارے لیے اللہ تعالیٰ نے مقرر فرمایا, جس کے پہلے عشرے میں آپ نے بارہا سنا علماء سے کہ مغفرت کے دن ہوتے ہیں, اولہ مغفرۃ, دوسرا عشرہ رحمت کا ہوتا ہے, اور یہ تیسرا عشرہ جو ہے جو 10 دن اخیر کے 21 سے لے کر 30 تک, اتقوا من النار, آگ سے آزادی کا. اللہ تعالیٰ کروڑوں انسانوں کو اللہ چاہتے ہیں کہ آگ سے آزاد کرے. اللہ نے مخلوق کو خود پیدا فرمایا ہے, اور جو آدمی جس چیز کو بناتا ہے اس کے ساتھ اس کو ایک طبعی لگاؤ ہوتا ہے, یہ ایک نیچرل فطری بات ہے. حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ ایک مرتبہ لکھنؤ میں گنگا پرساد ہال میں تقریر فرما رہے تھے, جس میں ہندو لیڈران بہت تھے, بھاجپا کے لوگ بھی تھے, کانگریس سے بھی تھے, اور فسادات ہوتے تھے ہندوستان میں مسلمانوں کے ساتھ. تو حضرت نے ایک بات فرمائی ان سے کہ بھائی میں یہاں اس حال میں آیا ہوں, بہت بڑا حال ہے, لکچر ہوتے ہیں وہاں لکھنؤ میں, کہا کہ یہاں بہت سی چیزیں فرنیچر لگا ہوا ہے, یہ لاؤڈ اسپیکر ہے, دوسری چیزیں ہیں, اگر کوئی شخص اس حال میں داخل ہو جائے اور اسے توڑنے لگے تو جن لوگوں نے یہ حال بنایا یا جو اس کے ذمہ دار ہیں ان کو تکلیف ہوگی کہ نہیں ہوگی؟ حضرت نے سوال کیا سب سے, تو سب جتنے بیٹھے ہوئے تھے انہوں نے کہا کہ بھئی یہ تو بہت بری بات ہے کہ اس طرح کوئی آدمی توڑنے لگے. حضرت نے دوسرا سوال کیا کہ بھئی آپ لوگوں نے دیکھا کہ کمہار ہوتا ہے جو گھڑے وغیرہ بناتا ہے مٹی کو, ایک گول 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 چکر, اور پھر وہ پورا ایک گھڑا تیار ہوتا ہے تو ایک طرف رکھتا ہے, پھر لائن سے وہ رکھے تھے, پھر اسے گرمی میں تپایا جاتا ہے. کہا کوئی شخص اگر اس کمہار کے گھڑے کے پاس جائے اپنی لاٹھی لے کر اور اس کو توڑنے لگے تو کمہار کے دل پر اس کا کچھ اثر ہوگا کہ نہیں ہوگا؟ تو انہوں نے کہا وہ بہت ناراض ہوگا کہ بیچارے نے اتنی محنت سے ایک چیز بنائی. تو حضرت نے پھر فرمایا کہ لوگوں ذرا اس پر غور کرو کہ سارے انسان جو ہیں اللہ نے بنائے ہیں, اللہ کی مخلوق ہیں یہ. اگر کوئی آدمی اللہ کی اس مخلوق کو تکلیف پہنچاتا ہے, اس کو دکھ دیتا ہے, اسے قتل کرتا ہے, اس کے زندہ جلاتا ہے, اللہ رب العزت ناراض نہیں ہوں گے؟ سب نے کہا کہ تو واقعی, اصل بات یہ ہے کہ ہمارے اکابرین ایسی چیز پیش کر کے لوگوں کے دلوں کو جھنجھوڑنا چاہتے ہیں کہ ذرا سوچو, اپنے دماغ کے دریچوں کو کھولو کہ تم کیا کر رہے ہو. میرے دوستو, اللہ کا شکر ہے کہ ہماری مسجدیں بھری ہوئی نظر آتی ہیں, हम लंदन में गए तो वहां भी सारी मस्जिदें भरी हुई तरावी में बिल्कुल आखिर तक। लेस्टर में भी ये देखा, यहाँ बोल्टन में भी ये देखा, आज हम यहाँ आपके यहाँ हाजिर हुए तो यहाँ भी सारी मस्जिद ममलू भरी हुई। बड़ी खुशी की बात है, अल्लाह ताला कबूल फरमाए, अल्लाह इस्तकामत नसीब फरमाए। लेकिन मेरे दोस्तों एक चीज है, एक चीज का जाहिर होता है और एक चीज का बातिन होता है। हमें ये देखना चाहिए कि हमारी ये नमाजें, हमारी ये रोजे, हमारी ये तिलावतें, हमारी ये दुआएं कितनी मौसर हो रही है हमारी तबीयतों पर, है ना। आदमी को जांचना चाहिए। एक हकीम आदमी या एक डॉक्टर आदमी एक नुस्खा अता करता है और वो नुस्खा बहुत कीमती होता है। हकीम लोगों के बाद नुस्खे तो बहुत ही कीमती होते हैं, उसमें जवाहरात पड़ते हैं। अगर कोई आदमी उस जवाहरात वाले नुस्खे को इस्तेमाल करता है लेकिन हकीम ने ये कहा कि देखो ये नुस्खा तुम खा रहे हो उसके साथ तंबाकू न खाना, ये खट्टी चीज़ें इस्तेमाल न करना, अब वो आदमी मानता नहीं खट्टी चीज़ें इस्तेमाल कर रहा है। तो हम लोगों को सबको मालूम है कि वो नुस्खा चाहे जितना कीमती है उसका असर नहीं होगा, खत्म नहीं हो सकता, इसलिए कि वो बदपरहेजी कर रहा है साथ साथ। हमारी उम्मत का इस वक्त यही हाल है कि ये अच्छे अच्छे नुस्खे इस्तेमाल हो रहे हैं, नमाजों में आते हैं बराबर, बेहतरीन नुस्खा है। क्यों बेहतरीन नुस्खा है? इन सलात तनहा अनिल फाशा वल मुनकर, कुरान कह रहा है कि नमाज जो है फाशा और मुनकर से रोकती है, ये उसका खादसा है। हम नमाज पढ़ते हैं, नमाज के बाहर जाते हैं हमारी हालत दूसरी होती है। हम नमाज पढ़ते हैं और इस मस्जिद में आकर नमाज पढ़ते हैं, जो मस्जिद इसलिए बनाई गई थी कि मुसलमानों के दिल आपस में जुड़े रहें, इसलिए कहा कि सब में बिल्कुल साथ साथ रहो, ये बात कही गई। सब में जरा सी भी दूरी होती है तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को पसंद नहीं, और यूं फरमाया कि अगर तुमने सफ में एक दूसरे से दूरी रखी तो अल्लाह तुम्हारे कुलूब में अलाहिदगी पैदा करो। अब मुसलमान की ये हालत हो गई कि मैं एक मरतबा नमाज पढ़ रहा था वहां हिंदुस्तान में, एक साहब मेरे साथ नमाज में खड़े थे, एक और साहब आए और उन्होंने भी अल्लाह अकबर कहकर उनके साथ सफ में आकर खड़े। अब उन दोनों के आपस में कुछ बदत नहीं थी, क्या कस्ता था, ये मेरे पास जो आदमी खड़े थे वो उन्होंने नमाज तोड़ी और दूसरी जगह पे आकर खड़े हो गए। मैंने बाद में पूछा कि ये क्या किस्सा हुआ कि ये तो नमाज में शुरू में थे, एक दूसरा आदमी आया नमाज तोड़ के उधर चला गया, तो कहा कि मान साहब ये बंदों ने बंदी दी। अल्लाह अकबर, ये कैसे मुसलमान है कि जो अल्लाह के सामने खड़े होने के बाद भी अपने दिल का मैल नहीं साफ कर रहे हैं। हमारी तबीयतों में जो मैल है, जो तहासुद है, जो तबागुज है, जो तदाबुर है, ये तीनों अरबी के लफ्ज हैं। एक दूसरे के साथ हसद करना, ईर्ष्या करना, एक दूसरे के साथ कीना रखना, बुग्ध रखना, तबागुज उसको कहते हैं, और एक दूसरे से ताल्लुकात को तोड़ना, मुनक़ते करना, ये सख्ती से मना फरमाया जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने। इसीलिए आपने देखा होगा कि जुमा के दिन खुतबे में हमारे अइम्मा जो खुतबा देते हैं उसमें यह आता है, ला तहासदु वला तबागदु वला तदाबरु वकूनु इबादल्लाह इख्वाना। ए लोगो, हसद मत करो एक दूसरे के साथ, ए लोगो एक दूसरे के साथ कीना ना रखो, ए लोगो एक दूसरे के साथ कता ताल्लुक मत करो, वकूनु इबादल्लाह इख्वाना, ए अल्लाह के बंदो भाई भाई बनकर इस सरजमीन पर रहो। ये दुनिया से आप कुछ भी ले जाने वाले नहीं हैं, ये सारी दुनिया की चीजें हमारे पास जमा हैं, बैंकों में चाहे जितने पैसे हैं, चाहे जितनी बेहतरीन किस्म की हमारी गाड़ियां हैं, चाहे आप मर्सिडीज गाड़ी में घूम रहे हो या आप BMW में घूम रहे हो, वो यहीं रह जाएगी, कोई चीज आप साथ ले जाने वाले नहीं है। सिकंदर की जब मौत हुई तो उसने वसीयत की थी कि जब मैं मर जाऊं मेरा जनाजा निकले तो मेरे दोनों हाथ ऐसा बाहर खाली करके जनाजे के बाहर रखना। लोगों ने पूछा कि क्यों ऐसा, कि हाथ बाहर ताकि दुनिया देख ले कि सिकंदर फातेह आजम था, सारी दुनिया को उसने फतह किया, लेकिन जब दुनिया से जा रहा है तो खाली हाथ जा रहा। आज मुसलमान नमाजों में आते हैं, मुसलमान रोजे रखते हैं, मुसलमान तिलावत करते हैं, हज के लिए चले जाते हैं, उम्रे में चले जाते हैं, लेकिन दिल की सफाई नहीं हो रही। एक दूसरे के साथ मेल, एक दूसरे के साथ बोझ, कोई कमेटी खाली नहीं है मुसलमानों की जिसमें इख्तलाफ नहीं, कोई मस्जिद हमारी खाली नहीं है कि जिसमें कमेटी में इख्तलाफ नहीं। پورے ہندوستان میں بھی یہ حال ہے اور یہاں بھی یہ حال ہے. کیا فائدہ ہے؟ اللہ کے رسول صلی اللہ علیہ وسلم کی ایک حدیث میں یہ ہے کہ اللہ تعالیٰ نے اس سرزمین کو میری امت کے لیے مسجد بنایا. یہ حدیث شریف کا مفہوم میں بیان کر رہا ہوں. حدیث اللہ تعالیٰ نے اس سرزمین کو پوری, اس امت کی خصوصیت ہے کہ یہ امت زمین کے کسی بھی حصے میں وقت ہو جائے اور اللہ اکبر کہہ کے نماز پڑھے, اس کی نماز ہو جاتی ہے. اس کے باوجود پھر مسجدیں بنانے کا حکم کیا گیا, اور یہ فرمایا کہ اگر کسی نے قطاط کے پرندے کے گھونسلے کے جتنی بھی اگر مسجد بنائی تو اللہ سبحانہ وتعالی جنت میں اس کے لیے گھر بنائیں گے. یہ فضیلتیں آئی. اور یہ فرمایا گیا کہ بھائی مسجد میں نماز پڑھنا 27 درجے زیادہ ثواب کا حصہ رکھتا ہے گھر میں نماز پڑھنے کے. اور اتنا اہتمام مسجد میں کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو لوگ جماعت میں نہیں آتے اپنے گھروں میں نماز پڑھتے ہیں, میرا جی چاہتا ہے کہ میں کسی کو امامت کا حکم کروں اور جا کر ان کے گھروں کو آگ لگا دوں. محمد عربی صلی اللہ علیہ وسلم اس آدمی کے گھر کو آگ لگانے کے بارے میں فرما رہے ہیں کہ جو جماعت میں نہیں آتے. تو آخر کیا بات ہے, ساری سرزمین کو اللہ نے ہمارے لیے مسجد بنائی تھی, تو ہمارے گھر میں ہی ہم پڑھ لیں, باغ میں پڑھ لیں, گارڈن میں پڑھ لیں. پھر اللہ تعالیٰ نے مسجد کا اتنا خیال کیا اور فرمایا وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا. دیکھو یہ تو اللہ کی مسجد ہے, یہاں دوسرے کو نہ پکارو. یہ فلاں صاحب ہیں اور یہ فلاں سیٹ صاحب ہیں, یہ فلاں پریسیڈنٹ ہیں, یہاں کوئی نہیں. ایک ہی صف میں کھڑے ہو گئے محمود و ایاز, نہ کوئی بندہ رہا نہ کوئی بندہ. یہاں سب اللہ کے سامنے سب یکساں ہیں. کوئی بہت بڑا بادشاہ ہو اس سرزمین کا, لیکن وہ بھی جب جائے گا اور مسجد میں جائے گا تو وہ حبشیوں کے ساتھ کھڑا رہے گا. ہمارے آقا محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں کے قلوب میں سے یہ اونچ نیچ بالکل نکال کر ختم کر دی تھی. یہ اسلام کی خصوصیت ہے کہ جس نے قوموں کے درمیان میں اتنی مساوات پیدا کی کہ جس کا تصور آپ کبھی نہیں کر سکتے. پوری ہسٹری پڑ جائیں انسانوں کی, ایسی حالت کبھی بھی نہیں ہوئی کہ قوم کے بڑے بڑے سردار مکہ کے جو رئیس تھے قریش کے, وہ اپنے آپ کو بہت اونچے درجے کے سمجھتے تھے. یعنی اسلام سے پہلے ان کی طبیعت کا یہ حال تھا کہ اگر مکہ کے سنادید یعنی بڑے سردار کہیں بیٹھے ہوں اور اگر کوئی غلام گھوڑے پر بیٹھ کر وہاں سے گزر جائے تو وہ گزر نہیں سکتا تھا, اس کو پکڑ کر نیچے گراتے تھے, مارتے تھے کہ اچھا تمہاری اتنی ہمت ہو گئی کہ ہم یہاں بیٹھے ہو, تم گھوڑے پر ہمارے سامنے جا رہے ہو. اتنی اونچ نیچ تھی, بات نہیں کر سکتے. جیسے ہمارے یہاں ہندوستان میں طبقات ہیں, برہمن ہیں اور سب ہریجن ہیں, تو ہریجن جو ہے ان کے گھر میں داخل نہیں ہوتے, ان کے کٹورے میں پانی نہیں پی سکتے. ان کو دیکھا دیکھی مسلمانوں نے بھی ایسا کرنا شروع کر دیا کہ جو ڈھیڑے اور بھنگی آتے ہیں تو ان کو کہتے ہیں یوں ہاتھ کرو. ایک استاد آئے تھے اظہر یونیورسٹی سے دیوبند میں عربی سکھانے, تو وہاں بھنگی لوگ آتے ہیں پیشاب خانہ وغیرہ صاف کرنے دیوبند میں, تو کوئی صفائی کرنے والے آئے. ایک طالب علم ان کے یہاں خدمت کرتا تھا شیخ عبد المنیم النمیر, بعد میں وہ مصر میں وزیر اوقاف بھی ہو گئے تھے, وہ 2 سال رہے دیوبند. تو اس نے پانی مانگا کہ مولوی صاحب ذرا پیاس لگی ہے, گرمی بہت تھی. تو اس نے کہا چلا, وہ کٹورا لائے وہ طالب علم, اس نے کہا ایسا ہاتھ کرو. تو وہ بیچاری ایسا ہاتھ کر رہی تھی, وہ پانی ڈال رہا تھے. تو شیخ نمیر نے دیکھا تو وہ بڑے نازار تھے, انہوں نے کہا یہ کیا کر رہے ہو, اس کو ایسا کیسے تم پانی دے رہے ہو, اس کو کٹورا کیوں نہیں دیتے. تو وہ کہنے لگا کہ یہ تو جھاڑو دینے والی بیت الخلا صاحب کرنے, تو کہا یہ انسان نہیں ہے, یہ دندہ صفائی کا کر رہی ہے, اس لیے اتنی تمہاری نظروں سے گری, اسلام نے تم کو یہ سکھایا. شیخ نمیر بہت خفا ہوئے اور کہا کہ نہیں, اس کے ہاتھ میں کٹورا دو. یہ اصل تھی اسلام کی تعلیم. ہم نے ہندوؤں کے ساتھ رہ کر ہم بھی ان کو ہریجنوں کو ایسے ہی سمجھتے. خیر اب تو وہ بات نکل گئی, اب تو آپ کسی کو ہریجن کہہ بھی نہیں سکتے. ایٹروسٹی کا کیس ہوتا ہے آزادی کے بعد, وہ قانون دوسرا. لیکن میں یہ کہتا ہوں کہ مسلمانوں کو جو تعلیم دی گئی تھی, سیدنا بلال رضی اللہ تعالی عنہ وارضا حبشہ کے رہنے والے تھے, کالا کلر تھا, بڑے بڑے ہونٹ تھے ان کے, اور غلامی کی زندگی تھی ان کو مکے میں, ان کی کوئی قیمت نہیں. ان کو اتنا مارتے تھے ان کے آقا, اتنا مارتے تھے کہ کوئی حد نہیں تھی. پھر بھی وہ کہتے ہیں احد احد. سیدنا ابوبکر صدیق رضی اللہ تعالی نے دیکھا कि इस बेचारे पर बड़ा जुल्म हो रहा है, तो बहुत कीमत अदा करके उनको आज़ाद किया। तो गोया एक हबशी आज़ाद करदा गुलाम मक्का की सोसाइटी में उन सरदारों के सामने उसकी कोई हैसियत नहीं, वो उनके सामने बैठ नहीं सकते। लेकिन जब इस्लाम ले आए तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा जहन बनाया सहाबा का कि अमीरुल मोमिनीन उमर इब्न खत्ताब रजी अल्लाह तआला अन्हु जैसा जलीलुल कद्र सहाबी और कुरैश का इतना अजीम सरदार खलीफतुल मुस्लिमीन और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दो करीबी साथियों में से एक अबू बकर सिद्दीक, जहाँ कहीं जाते थे तो आपके साथ दौड़ जाते। हदीसों में आता था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने वकान माहू अबू बकर व उमर कान माहू अब, हर जगह जान देखो अहद के पहाड़ के ऊपर दम गए रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ, सैयदना अबू बकर सिद्दीक भी साथ थे, उमर भी थे, पहाड़ हिलने लगा अहद के पहाड़ ऐसा ऐसा, तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया उसकुन साकिन हो जाए उसकुन, लैसा अलैका इल्ला नबियुन व सिद्दीकुन व शहीद, तेरे ऊपर एक नबी है, एक सिद्दीक है, एक शहीद है। इतना बड़ा दर्जा जिस शख्स का था और जिस शख्स के बारे में सर्टिफिकेट दिया जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि लो कान मिन बादी नबीयन लकान उमर, अगर इस सरजमीन पर मेरे बाद कोई नबी हो सकता तो उमर होता। बड़ी बड़ी दकीक नजर थी सैयदना उमर रज़ियल्लाहु अन्हु, हर मामले की तह कर फौरन पहुंच जाते थे और मुंतजिम आदमी, एडमिनिस्ट्रेटर बेहतरीन किस्म के। लेकिन इतना अजीम कुरैश का सरदार इस्लाम लाने के बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनके जहन पर यह असर डाला कि जब सैयदना बिलाल हबशी रजी अल्लाह तआला अन्हु कभी तशरीफ लाते थे तो उनकी जुबान से निकलता था कि जा सैयदना, हमारे आका तशरीफ लाए। ओहो, इतना बड़ा इंकलाब इस्लाम का कि उस हबशी गुलाम जिसकी कोई हैसियत मक्का के सोसाइटी में नहीं थी, उसको एक अरब का ऊंचा सरदार ये जुमला कह रहा है कि जा सैयदना, हमारे आका आए और कहते थे कि बिलाल अपना कुर्ता जरा उठाओ, मैं उस जख्म को देखना चाहता था जो आपको पक्के में तकलीफ दी गई थी और गरम गरम बालू पर और अंगारे पर लिटाकर जो निशान पड़ गया, मैं उसे देखना चाहता। तो हजरत बिलाल रज़ियल्लाहु अन्हु जब कुर्ता उठाते थे उमर फारूक उसको बोसा देते थे। ये है इनकलाब जो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पैदा किया। मेरे दोस्तों, हम लोग एक खानदान के, एक वतन के, एक शहर में रहने वाले, हम आपस में मुनाफरत कर रहे हैं, हम आपस में एक दूसरे से बिल्कुल जुदा होकर जिंदगी गुजारना चाहते हैं। मामूली मामूली कोई बात हो जाती है किसी मसले में, हम बिल्कुल अपना रुख अलग करते हैं, बात करने के लिए तैयार नहीं। ये क्या सर, ये कैसा इस्लाम हमारा? हमें गरीब इंसानों की फिक्र नहीं है और हमारा नबी ये कहता है मेरे भाइयों, हमने तो सिर्फ नमाज के बारे में हदीसें पढ़ी, हमने ज़कात के बारे में पढ़ी, हमने रोजे के बारे में पढ़ी, लेकिन हदीस शरीफ में जो दूसरी चीज आई, मा आमन बी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हो, मैं तो हैरान हूँ कि क्या क्या बात फरमाई जनाब रसूल। आप फरमा रहे मा आमन बी, वो शख्स ईमान नहीं लाया, कौन? मम बात शबान व जारिहू जायउन व हुवा यअलम बिही। इतनी छोटी हदीस है लेकिन मेरी रूह तड़प जाती है जब मैं इस हदीस को देखता हूँ। वो शख्स मोमिन नहीं है कि जो पेट भर कर खाकर सो जाए, उसका पड़ोसी भूखा है और उसको खबर है कि मेरे पड़ोसी के पास खाना नहीं है, क्या वो ईमान नहीं लाए? नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं कहा वो नमाज भी पढ़ रहा है, वो आदमी नमाज पढ़ रहा है, वो आदमी रोजा रख रहा है, वो हज में भी जा रहा है, वो सोहबत में बैठता है, उसके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए मा आमन बी। किसी रिवायत में आपने फरमाया वल्लाहि ला युमिन, वल्लाहि ला युमिन, कसम खुदाए पाक की वो आदमी मोमिन नहीं है, कसम खुदाए पाक की वो आदमी मोमिन नहीं है। मन या रसूल अल्लाह, साहबा बैठ गए, आप सल्लल्लाहु अलैहि वसल्लम किस ताकीद के साथ कसम खाकर कह रहे हैं कि कसम खुदाए पाक की वो आदमी मोमिन नहीं? आपने फरमाया मन ला यामन जारहू बवाइकहू, जिसका पड़ोसी उसकी तकलीफों से महफूज नहीं है वो मोमिन नहीं। हमारा पड़ोस जो हमारे इधर है, इधर है 40 घर तक हमारे पड़ोसी है, हमारी वजह से हमारे किसी पड़ोसी को जरा सी तकलीफ नहीं होनी। हमारे नौजवान तरावी के बाद बाहर खड़े होते हैं, लंदन में ही देखा, बोल्टन में देखा, यहाँ का मुझे मालूम नहीं, और जोर जोर से बातें करते हैं। नौजवानों की भीड़ लगती है तरावी खत्म होने को, बयान होता है उसमें बैठने की उनको हिम्मत नहीं है, थक जाते हैं, लेकिन बाहर जरूर खड़े होंगे और खड़े होकर जोर जोर से बातें। अंग्रेजों के फोन आते हैं कि भाई हमको तकलीफ होती है, क्या तुम्हारे मुसलमान बाहर खड़े। कभी ऐसी जगह गाड़ी पार्क कर देते हैं कि जिस दूसरे को और जमात में जाते हैं तबलीग के जलसे में, वहां टोरंटो में एक मरतबा हम गए, हफ्तेवारी जलसा होता है तो वहां खाना भी होता है, हफ्तेवारी दो दो डॉलर देते हैं तो सबके खाने का इंतजाम। मुझे खाना नहीं था, मैं ऐशा के बाद खा नहीं सकता तबीयत खराबी की वजह से, तो मैंने कहा हम गले अब गए तो हमारी गाड़ी निकल ही नहीं सकती। ऐलान करवाया मस्जिद में कि भाई फलाने नंबर की गाड़ी है, जरा हटाओ हम लोग निकलना चाहिए, मस्जिद में नहीं है। बाद में मालूम हुआ कि जरा पिज्जा खाने गए थे, वो आए आधे घंटे के बाद आए, वहां तक हमें खड़ा रहना पड़ा। मैंने कहा अल्लाह के बंदे, तुम एक दीन का काम के लिए यहाँ मस्जिद में आए, दीन की बातें सीखने आए, और तुम्हारे जमीन में इतनी बात नहीं आती कि आपने गाड़ी ऐसी जगह खड़ी की जिसकी वजह से हमने आधे घंटे तक खड़ा था। ये तकलीफ की बात है और ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को बड़ी नापसंद है। हमारी कौम इन चीजों को दीन ही नहीं समझती, हमारे यहाँ इसको दीन नहीं समझा जाता कि किसी को तकलीफ हमारी वजह से न हो। हजरत हकीम अल उम्मत हजरत मौलाना थानवी रहमतुल्लाह अलैह, जो अपने जमाने के बहुत बड़े मुजद्दिद जबरदस्त आलिम थे, 900 किताबें अल्लाह ने उनके कलम से लिखवाई, 900। 80 साल की उम्र में हजरत बहुत बीमार हुए और वो उनका मज़ूल वफात, बहुत सख्त बीमार थे। हजरत को चक्कर आ जाते थे जब खड़े होते थे, रात को उठे पेशाब का तकाजा हुआ तो हजरत ने मुनासिब नहीं समझा कि वो किसी को उठाए और कि मुझे हाथ पकड़ कर ले जा, आहिस्ता 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 तशरीफ ले गए इस्तिंजा खाने में, और इत्तेफाक से इस्तिंजा से फारिग होकर खड़े ही हुए थे और हजरत को चक्कर आ गए, हजरत गिर गए तो लोटा हाथ में से गिर गया और दूसरी तरफ चला गया, और हजरत फिर आहिस्ता आहिस्ता आकर अपने बिस्तर पर लेटे। बिस्तर पर आने के बाद हजरत को ख्याल हुआ कि भाई लोटा मेरे हाथ से गिर गया था और वो उसकी जगह पर नहीं है, वो तो कहीं दूर जाकर ऐसा गिरा, अब कोई शख्स उठेगा और वहां जाएगा तो उसको बेचारे को परेशानी होगी। इस बीमारी की हालत में हजरत फिर उठे और आहिस्ता आहिस्ता जाकर लोटे को उसकी जगह पर रखा। लेकिन मुसलमान को इसका कुछ ख्याल नहीं कि किसी को तकलीफ होगी। आज सुबह हम यहां आने वाले थे यहां बाटली, तो 11:30 बजे हमें मौलाना को वहां से लेना था जामे जकरिया में से। मौलाना अपने कमरे से बाहर आए, अब देख रहे हैं चप्पल नहीं है उनकी, लखनऊ से आए हुए हैं मौलाना अतीक अफ्ताब बस्ती, अब वो हम बाहर मोटर में इंतजार कर रहे हैं तो भाई बहुत देर हो गई, मौलाना अभी बाहर नहीं निकल रहे। उसके बाद हमारे वो साथी बाहर आए और इधर उधर नीचे देखने लगे, उन्होंने क्या तलाश कर रहे हो, क्या मौलाना की चप्पल किसे में, वो दो यमनी थे वो चप्पल पहन के बाहर बैठ गए थे। आज 11 बजे की बात कर रहा हूँ। अब इतनी देर मौलाना को परेशानी हुई कि कहाँ गए चप्पल, कौन ले गया, तो उनको इतना ख्याल नहीं हुआ कि भाई हम इसको पहन कर जा रहे हैं तो एक मुसलमान को अजियत होगी, ये सख्त गुनाह की बात है। किसी मुसलमान को हमारी वजह से तकलीफ पहुँचना ये आसान। मेरे दोस्तों, रोज़ा रखो, नमाज पढ़ो, तिलावत करो, लेकिन इन हदीसों को भी देखो कि हमारी जिंदगी का रुख ऐसा है, ना हमारे किसी मुसलमान भाई को और ना किसी गैर मुस्लिम को हमसे कोई भी तकलीफ नहीं होनी चाहिए। मुसलमान तो इस तरह रहता है कि वो सारी सरजमीन पर एक रहमत है इंसानों के लिए, मुसलमान की जिंदगी पूरी दुनिया के इंसानों के लिए एक रहमत है। इस वक्त पूरी दुनिया में हमें कहा जाता है कि अगर दुनिया में कोई दहशत पसंद कोई कौम है तो ये मुसलमान है। हमारी जो तस्वीर बनी हुई है इसको हटाने के लिए ज़रूरी है कि हम नौजवानों के जहन को बनाएं कि तुम्हारे किसी अमल से, तुम्हारी किसी गुफ्तगू से कोई बात ऐसी, किसी इंसान के सामने ऐसा मैसेज नहीं जाना चाहिए कि ये तूफानी कौम है। मुसलमान बच्चे मस्जिदों में आते हैं और कैसी कैसी हरकतें करते हैं। मेरे भाइयों, इसकी तवज्जो, इसलिए मैंने एक आयत पढ़ी आपके सामने जिसमें अल्लाह ताला ने इरशाद फरमाया कि कू अनफुसकुम व अहलीकुम नारा, ऐ लोगो अपने आप को और अपने अहलो आयाल को जहन्नम की आग से बचाओ, जहन्नम की आग से बचाओ। ماں باپ کا فرض ہے کہ بچپن سے اپنے بچوں کی ذہنی تربیت کریں کہ مسلمان کو کس طرح رہنا چاہیے، مسلمان کو کیسا بیٹھنا چاہیے، مسلمان کو کسی بڑے کے ساتھ کس طرح بات کرنی چاہیے، یہ بچے کی بار بار تربیت کی جائے. جناب رسول اللہ صلی اللہ علیہ وسلم نے چھوٹے چھوٹے بچوں کی تربیت اپنے ساتھ کھانا کھلاتے ہوئے کی ہے. ایک بچہ کھا رہا تھا آپ کے ساتھ اور اس کا ہاتھ تشتری کے اندر کبھی یہاں کبھی آگے کبھی ادھر ادھر سے لقمہ اٹھا رہا تھا چھوٹا. آپ نے اس کی طرف دیکھا اور بہت پیار سے فرمایا، یا غلام سم اللہ، دیکھ بیٹا پہلے بسم اللہ الرحمن الرحیم پڑھ. وَقُلْ بِيَمِينِكَ، اپنے داہنے ہاتھ سے کھا. وَقُلْ مِنْ أَمَامِكَ، اپنے سامنے سے کھاؤ. یہ طریقہ صحیح نہیں ہے کہ یہاں بھی ہاتھ ڈال دو وہاں بھی ڈال دو. آج کل ماں باپ اپنے بچوں کے ساتھ بٹھا کے کھلاتے بھی نہیں، اور وہ نہیں کھلائیں گے تو وہ بچہ کیسے کھانا. میں نے بڑے بڑے لوگوں کو دیکھا ہے، ہمیں تو کئی مجلسوں میں جانا ہوتا ہے، اچھے خاصے پڑھے تعلیم یافتہ جس کو لوگ کہتے ہیں، تعلیم یافتہ لوگ کہتے ہیں جن کو، ان کو میں نے دیکھا ہے کہ ان کو کھانے کا سلیقہ نہیں ہے. سلیقہ مندی تو اسلام سکھاتا ہے، لوگوں نے ابھی اسلام کو سمجھا ہی نہیں. ایک مرتبہ ہم جلال آباد گئے ہوئے تھے، حضرت مولانا مشیر اللہ صاحب رحمۃ اللہ علیہ، اللہ تعالیٰ ان کی قبر کو نور سے بھرے، حضرت نے فرمایا کہ مولوی صاحب شام کو کھانا وہیں گھر پر کھا لیجیے. بہت اچھا. اور بھی کچھ مہمان مظفر نگر کے آئے ہوئے تھے تو ان سے بھی کہا ہوگا حضرت تو بھی شام کو کھانا وہاں کھا لے. تو مغرب کی جب نماز ہوئی تو میں انتظار کرتا رہا کہ حضرت جب نوافل سے فارغ ہو کے جوتا پہنے تو میں حضرت کے ساتھ چلوں گا، چونکہ ہمیں معلوم تھا کہ حضرت ثانی رحمۃ اللہ علیہ کے حضرت مولانا مشیر اللہ صاحب کے کیا آداب اصول ہیں، ہم نے سنا تھا بار بار. تو جب حضرت باہر نکلے تھے ہم ساتھ ساتھ چلے، تو جیسے ہی حضرت کی مسجد سے ہم نیچے اترے تو ایسا اترنے کا ہے وہاں ایک درخت ہے، جو لوگ جلال آباد گئے ان کو معلوم، حضرت وہاں کھڑے ہو گئے اور دیکھا مہمان کون کر. انہوں نے کہا بھائی وہ مظفر نگر والے صاحب نظر نہیں آ رہے. تو کہا حضرت وہ نفل پڑھ رہے. اچھا حضرت چلے، پھر صدر گیٹ کے اوپر گئے تو پھر حضرت کھڑے ہوئے اور کہا کہ بھائی وہ آ گئے ہمارے مہمان مظفر نگر سے جائے. تو کہا حضرت ابھی نظر نہیں آ رہے. اچھا پھر حضرت اندر تشریف لے گئے، احاطے میں بڑا احاطہ تھا حضرت، اور جب اپنے مکان کے دروازے پر پہنچے تو پھر حضرت نے پوچھا کہ بھائی وہ آ گئے. تو کہا کہ حضرت وہ ابھی نظر نہیں آتی. تو میری طرف دیکھا حضرت نے اور یہ جملہ فرمایا کہ مولانا لوگ ان کو تعلیم یافتہ کہتے ہیں، بس اتنا جملہ کہا. مولانا غصہ کبھی نہیں کرتے تھے، حضرت مسئلہ اللہ صاحب کے غصہ کبھی نہیں ہوتا. وہ کہتے ہیں کہ غصہ نہ کرو بھائی، غصہ اتنی خراب چیز ہے، اتنی خراب. مجھے ایسا معلوم ہوتا ہے کہ اگر وہ مجھے راستے میں مل جائے تو میں تو اس کو ذبح کر ڈالوں. یہ حضرت جملہ فرماتے تھے، ذبح کر ڈالوں. تو حضرت غصہ تو نہیں فرماتے تھے لیکن حضرت نے اتنا جملہ کہا کہ لوگ ان کو تعلیم یافتہ کہتے ہیں. مطلب کیا تھا حضرت کا؟ کہ اگر یہ آدمی تعلیم یافتہ ہوتا تو اس کو یہ سمجھنا چاہیے تھا کہ اتنے سارے آدمی میرے انتظار میں کھڑے رہیں گے. اتنی بات اس کو سمجھ میں نہیں آتی. یہ کیسا علم ہے؟ ایک علم آدمی حاصل کرتا ہے، اس کے بعد اسے دوسرے انسان کی تکلیف کا ذرا بھی خیال نہ ہو تو پھر وہ علم کس کام کا؟ علم صحیح وہی ہے کہ جو حق حق سمجھائے انسان کو، اللہ کی معرفت پیدا کرے، سچائی کا راستہ بتائے، وہ علم علم ہے. فارسی زبان میں کہتے ہیں علم کہ راہ حق نہ نمایاں جہالت است. جو علم سچائی کا راستہ نہیں بتاتا، اللہ تک نہیں پہنچاتا، وہ علم نہیں ہے، وہ جہالت ہے. اس لیے ہم ہمیشہ لوگوں سے آج کل کہتے ہیں، ہر جگہ کہتے ہیں، ہم ہمارے یہاں جو سوسائٹی کے جلسے ہوتے ہیں ایجوکیشن سوسائٹی کے، ہم اس میں کہتے ہیں میرے بھائیوں یہ علماء کرام اس علم جدید کے مخالف نہیں ہیں. ہم یہ نہیں کہتے کہ ہمارے بچوں کو سائنس مت سکھاؤ اور ساری دنیا کے لوگ لڑکوں کو مولوی بنایا کرو، ایسا ہوتا نہیں ہے، ہو بھی نہیں سکے گا اور کام دنیا کا نہیں چلے گا. ہماری دعوت یہ ہے کہ آپ اپنے بچوں کو یہ علم دین بھی سکھاؤ، علم دنیا بھی سکھاؤ، ان کو سائنس بھی سکھاؤ، ان کو جیومیٹری سکھاؤ، ان کو لاء سکھاؤ، لیکن ان کو اسلام کے ساتھ ساتھ یہ علوم سکھاؤ. مسلمان کے ادارے تعلیمی ایسے ہونے چاہیے کہ مسلمان کا بچہ یہ علوم عصریہ سیکولر ایجوکیشن یہ بھی ساتھ ساتھ سیکھے، لیکن وہ اپنا دین بھی ساتھ ساتھ مانے. ممتاز. مسلمان تو ایسا، ایک ڈاکٹر ہے تو وہ مسلمان ڈاکٹر، ایک سائنٹسٹ ہے مسلمان سائنٹسٹ ہونا چاہیے. تو اس کو تو اسلام سب سے پہلے محبوب ہونا چاہیے. محمد العربی صلی اللہ علیہ وسلم ہمارے قائد ہیں، ہمارے رسول ہیں، ہمارے لیے زندگی کا نمونہ ہے. ہم جس شعبے میں بھی جائیں، جو تعلیم بھی حاصل کریں، ہمارا نمونہ جناب رسول اللہ صلی اللہ علیہ وسلم. اگر مسلمان اس انداز سے زندگی گزاریں تو اس سرزمین پر اللہ تعالیٰ ان کو سب سے اوپر کریں گے. صحابہ اسی لیے اوپر ہوئے تھے کہ انہوں نے علم کے ساتھ اخلاق، علم کے ساتھ خدمت کا جذبہ. آج ہمارے قلوب ایک دوسرے سے جڑے ہوئے نہیں ہیں، ٹوٹے ہوئے ہیں. ایک مسجد میں نماز پڑھتے ہیں جو اجتماعیت کے لیے بنائی گئی تھی. یہ مسجد اس لیے بنائی تھی کہ امت میں جوڑ پیدا ہو، ایک صف میں کھڑے ہو جائے، ایک دوسرے کی نگرانی کرے. اگر ایک مسلی دو دن نظر نہیں آتا تو مسلی دیکھتا ہے کہ فلانے صاحب روزانہ یہ آتے تھے، نہیں آ رہے، کہیں سفر میں گئے، کہ نہیں صاحب وہ تو بیمار ہیں، اب وہ جائیں گے اس کے گھر پر عیادت کے لیے، کہ آپ کو کیا تکلیف ہوئی، ہم کوئی آپ کی خدمت کر سکتے. اس لیے کہ آپس میں مسلمان. یہ مسجدیں ہماری جوڑ کی بجائے اب توڑ کی جگہ بن گئی. وہ ایک میٹنگ میں مجھے بلایا وہاں کینیڈا میں، کہ وہاں شاید مسجد کی کمیٹی کی میٹنگ ہے، آپ بھی آنا. تو دیکھا شور کر رہے ہیں، کوئی ادھر سے بول رہا ہے، کوئی ادھر سے. میں نے لوگوں سے کہا کہ بھائی یہ طریقہ بات کرنے کا نہیں ہے، ہر ایک آدمی کو بات کرنے کا حق ہے، لیکن ایک آدمی بات کرے اس کے بعد دوسرا کرے. یعنی ہمارے نوجوانوں کو ابھی یہ بھی نہیں پتا چلتا کہ مجلس میں ہمیں کس طرح گفتگو کرنی چاہیے. اتنی موٹی چیز بھی سمجھ میں نہیں آ رہی، زور زور سے بول رہے. پھر وہ مخالفت کر رہے تھے جو صدر تھے، کہ نہیں یہ نہیں دوسرا ہونا چاہیے. تو میں نے آہستہ سے پوچھا، میرے بھائی بتاؤ انہوں نے پیسے کھائے مسجد کے، کچھ ایسا الزام ہے؟ ان کا نہیں نہیں پیسہ نہیں میرا کھا دیا. اچھا انہوں نے کوئی نقصان کیا اس مسجد کا؟ کہ نقصان نہیں. تو پھر آپ کیوں ان کو بدلنے کی کوشش کر رہی ہیں، مجھے سمجھاؤ. ان کا آٹھ برس ہی رہے کرسی پر چھ، تو یہ جگہ میں ہی رہے. یہ ہے اصل میں بیماری جس کو حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں بیان القرآن میں، کہ انسانوں کی سب سے بڑی دو بیماریاں ہیں، دو، حب جاہ، حب مال. کرسی کی محبت اور پیسے کی. ساری دنیا کی خرابی جو اس وقت ہے، سارے جو جھگڑے ہیں وہ اس کے ہیں، کرسی کے جھگڑے. وہ ہمارے یہاں ایک ہندو لیڈر ہے بہار کا، لالو پرساد، بڑا مذاقی ہے. وہ ہمارے یہاں الیکشن کے زمانے میں کنٹریس آیا، تو جب وہ اترا ہیلی کاپٹر سے تو کرسی بھی ساتھ تھی. تو کسی نے پوچھا اس کو کہ لالو جی آپ یہ کرسی ساتھ لے کر کیوں آئے، یہاں تو بہت سی کچھ. ارے کہا کہ صاحب جانتے نہیں، اسی کی تو مارا ماری ہے. وہ کرسی پر ہاتھ ڈال کے کہہ رہا تھا کہ اس کی تو مارا ماری ہے، اس کو تو میں ساتھ رکھوں گا. جی میرے بھائیو، یہ کرسی کی محبت، یہ پریسیڈنٹشپ کی محبت، یہ سیکرٹریشپ کی محبت نے ہمیں غارت کر رکھا ہے. مومن وہ ہوتا ہے کہ جو کام کرتا ہے اللہ کی رضا کے لیے، چاہے وہ صدر نہ ہو، چاہے وہ سیکرٹری نہ ہو. اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ کی ایسی جماعت تیار کر کے بتا دی، تیار کی. خالد بن ولید رضی اللہ تعالی عنہ کے بارے میں آپ نے سنا کہ وہ بہت بڑے جنرل تھے فوج کے، بڑی مہارت تھی ان کو لڑائی کی. اللہ کے رسول صلی اللہ علیہ وسلم کی زبان مبارک سے نکلا خالد سیف من سیوف اللہ، یہ سرٹیفکیٹ دیا. کتنی بڑی اعجاز کی بات ہے کہ خدا کا نبی کسی کے بارے میں یہ ارشاد فرما دے کہ خالد اللہ کی تلوار میں سے ایک تلوار ہے. خالد سیف من سیوف اللہ. صدیق اکبر کے زمانے میں وہ ایک غزوہ گئے لڑائی میں، اور بڑی کامیابی کے ساتھ وہ آگے بڑھ رہے تھے، بے جگری کے ساتھ. وہ تو ہمیشہ بہت بے جگری سے لڑتے تھے. انہوں نے کہا کہ خالد کو یہ پسند نہیں ہے کہ اس کی موت بسترے پر مریضوں کی طرح ہو، وہ تو میدان جنگ میں لہو لہان ہو کے مرنا تھا. جب ان کا انتقال ہونے لگا وہ اتفاق سے بستر پر، تو ان کو کہا مجھے کوئی صدمہ نہیں، میں صرف اس لیے کہ میں آج بستر پر مرنا. اتنا جہاد کا جذبہ. لیکن صدیق اکبر رضی اللہ تعالیٰ کا انتقال ہوا اور لوگوں نے بیعت کی سیدنا عمر رضی اللہ تعالیٰ. سیدنا عمر رضی اللہ تعالیٰ کی نظریں بڑی گہری تھیں. انہوں نے دیکھا کہ لوگوں کا ایک اعتماد اللہ کو چھوڑ کر خالد کی طرف ہو گیا، کہ خالد جس میدان میں ہو تو وہ کامیاب ہوتا ہے. تو یہ تو ٹھیک نہیں ہے. توحید کے خلاف صحابہ توحید کے خلاف ذرا سی کوئی بات برداشت نہیں کرتے تھے. تو فوراً حکم بھیجا خلیفہ بنتے ہی کہ میں خالد کو معزول کرتا ہوں اور ابو عبیدہ الجراح کو جنرل مقرر کرتا ہوں امیر لشکر. خالد ابن ولید کے پاس جب وہ پرچہ پہنچا سیدنا عمر کا, فوراً انہوں نے ہاتھ اٹھا لی اور ابو عبیدہ سے کہا کہ یہ امارت آپ کو. کسی نے ان کو پوچھا کہ آپ اتنی محنت سے بے جگری سے لڑ رہے تھے اور اتنی کامیابی مل رہی تھی اور عین لڑائی کے موقع پر عمر نے آپ کو معزول کر دیا, تو آپ کی طبیعت پر تو کوئی اثر نہیں معلوم ہوتا, لڑتے رہے اس کے بعد بھی. تو انہوں نے کہا کہ میں اللہ کے لیے لڑتا تھا عمر کے لیے نہیں. كنت احارب للہ تعالی لا لاجل عمر, میری جو تلوار چلتی تھی وہ تو عمر کی وجہ سے نہیں تھی, اللہ بس یہ خالد والا جذبہ ہماری قوم میں پیدا ہو جائے کہ ہم جو کام کریں اللہ کے لیے کریں, سارے جھگڑے مٹ جائیں گے. آپ کو کہیں کہ آپ فلانا کام کریں, یہ مسجد کا کام ہے, یہ قوم کا کام ہے, کر لیں گے, کبھی میرا نام نہ آئے. میں اپنے اللہ کو راضی کرنا چاہتا ہوں, بس خدا کو راضی کرنے کی نیت سے اگر آپ ایک کام کریں گے پھر کوئی جھگڑے کا سوال پیدا ہی نہیں ہوتا. سب سے آسان بات یہ ہے کسی نے نہ لڑنے کی کہ آپ کسی عہدے کی تمنا ہی نہ کریں. جب مجھے کوئی عہدہ ہی نہیں چاہیے تو میں ایک دوسرے, یہ لڑائی کیوں ہوتی ہے الیکشنوں میں کہ مجھے بھی کھڑا رہنا ہے, آپ کو بھی کھڑا رہنا ہے. اب ہم کنوینسنگ کرتے ہیں کہ آپ مجھے ووٹ دیں. کیوں دیں؟ میں یہ کام کروں گا, یہ کروں گا, یہ جو فلانا کھڑا ہے اس میں یہ خرابی ہے, وہ پیسے کھا جائے گا, اس کی برائیں بیان کر. اس لیے کہ مجھے کامیاب ہونا ہے اس لیے میں دوسرے کو گرانا چاہتا ہوں. لیکن اگر مجھے کوئی ایسی تمنا ہی نہیں, لوگ آ کر گھروں میں کہیں کہ نہیں صاحب آپ کو کھڑا رہنا پڑے گا, تو کہا بھائی میری تو, ہمارے یہاں ہندوستان میں صرف ایک شخص تھے مولانا عبدالکلام آزاد, وہ کبھی نہیں گئے تقریر کرنے کے لیے الیکشن کے زمانے. ان کا لوگوں کو اگر مجھ پر اعتماد ہے تو مجھے انتخاب کریں گے, نہیں تو کیا ضرورت ہے, عبدالکلام کبھی گئے ہی نہیں, وہ تو بہت بڑی شخصیت تھی. میرے دوستوں, میرے بزرگوں, اپنے دلوں کو ٹٹولو, ہمارے دلوں میں میل آ گیا, ہمیں قبول کرنا چاہیے. جو بیماری ہے, اگر آدمی اپنی بیماری کا اعتراف نہیں کرتا وہ کبھی اچھا نہیں ہو سکتا. میں بیمار ہوں اور پھر اپنے دل میں یہ سمجھوں کہ میں تو بہت تندرست ہوں, کوئی فائدہ ہی نہیں. یہ ہم اچھی ایسی چیزیں کھا رہے ہیں, یعنی نماز پڑھ رہے ہیں, ہم تلاوت کر رہے ہیں, ہم روزے رکھتے ہیں, ہم دعاؤں میں خوب مشغول ہوتے ہیں. ایک آدمی آئے تھے ہمارے یہاں, تو میں نے ان کو آرڈر دیا, وہ چٹائیں وغیرہ بناتے تھے شیتران جی, تو وہ پیش کی پیسے لے گئے بیسور کی طرف کے تھے. تو چھ مہینے ہو گئے انہوں نے مال بھیجا ہی نہیں, اور وہ آئے تھے جماعت میں, ماشاءاللہ ان کی داڑھی بھی بہت اچھی تھی. تو میں تو ان کی شکل دیکھ کر, میں نے کہا یہ دعوت کی لائن کا آدمی ہے تو یہ اچھی چیز بھیجے گا. چھ سات مہینے تک مال ہی نہیں آیا. پھر آیا تو وہ کتنے دن تک بمبے میں باندرا اسٹیشن پر پڑ رہا, بارش کا زمانہ تھا, تو وہ سارے خراب ہو گئے. جب وہ مدرسے میں پہنچا ہے تو ملازمین نے جب اس کو کھولا اور ایسا کیا تو دو ٹکڑے ہو گئے سیدن جی. تو مجھے بڑا صدمہ ہوا, میں نے ایک دیندار آدمی مدرسے کی چیز پیسے لیے ایسا. اتفاق کی بات یہ ہوئی کہ مولانا عمر صاحب کا بیان تھا ایک بھرو ضلع کے گاؤں میں, تو ہم لوگ گئے حضرت عمر صاحب کو بیان سننے. تو وہ ساتھ جن کے ساتھ یہ معاملہ ہوا تھا وہ بھی آئے ہوئے تھے محسوس, تو میں جہاں بیٹھا ہوا تھا اس کی تیسری چوتھی صف میں آگے ہوتے, تو میری نظر پڑ گئی. اور وہ دعا میں اتنے رو رہے تھے, اتنے رو رہے تھے, جب دعا ہوئی نا ہمارا عمر صاحب کی خوب رو رہے تھے. تو میں ان کو دیکھتا رہا, جب ہاتھ پھیر لیے تو میں کھڑا ہوا, میں نے کہا کہ بھائی آپ بہت روئے دعا میں, لیکن آپ نے مدرسے کو جو نقصان کیا اس کا کچھ آپ کو احساس ہے؟ آپ سمجھ رہے ہیں بات کو؟ یہ بہت سی چیزیں ہمارے سماج میں, ہمارے معاشرے میں, ہماری سوسائٹی میں ایسی آ گئی ہے کہ لوگ اس طرح کی باتیں کر رہے ہیں کہ جیسے وہ بہت دیندار ہے اور معاملات ایسے ہوتے ہیں, حالانکہ اللہ کے بندوں کے, انسانوں کے حقوق کا بہت بڑا حصہ ہے. اگر کوئی شخص اللہ کے حق کو نہیں کرتا تو وہ تو توبہ معافی کر لے گا اللہ سے, لیکن انسانوں کے حق کو ضائع کرتا ہے وہ کیسے معاف ہوگا جب تک کہ اس سے خود معافی نہ مانگے, اس کی تلافی نہ کرے. اس کا ہمارے یہاں آج کل خیال ہی نہیں ہے کہ اللہ کے بندوں کو تکلیف نہ ہو, ان کو ہم راحت پہنچائیں, دوسروں کے لیے اپنی مال اور جان کو ہم قربان کریں, اپنے آپ کو مٹانے کی کوشش کریں, یہ ذہن ہی نہیں بن رہا. اور یہی ذہن نہ بننے کی وجہ سے یہ ساری خرابی. میرے دوستو, ہمارے نوجوان ہمارے ہاتھوں سے نکل رہے ہیں. मैं तो बार बार बर्तवानी आता हूँ, ये मेरा 18वां सफर है और मैं यहाँ के हालात से वाकिफ हूँ। उस दिन बातचीत हो रही थी कि आप जेल के रिपोर्ट पढ़े तो जेल में जो लोग नौजवान हैं इस वक्त बर्तानिया की 65% मुसलमान नौजवान है। ये कोई दुख की बात है, बहुत दुख की बात। ये उम्मत इस्लामिया जो दूसरों के लिए एक नमूना बनकर इस दुनिया में आई थी, जिसको देखकर दुनिया वालों को रास्ता मिलता था, वो इस हालत में है कि उसके 65% नौजवान जेलों में है सिर्फ शराब और दर्द की वजह से, और हम बेफिक्रे हो गए। हमारे तालीम याफ्ता ऐसा नहीं है कि बाटली में तालीम याफ्ता लोग नहीं होंगे, यहाँ लॉयर हैं, यहाँ दूसरे टीचर होंगे, उनको सर जोड़कर बैठना चाहिए कि हमारी कौम के बच्चे जा रहे हैं दूसरी तरफ, उनको हम कैसे लाए, उनको किस अंदाज से हम तालीम दें, उनके लिए छुट्टियों में हम कैसे प्रोग्राम बनाएं। मेरे भाई, लोग तरबियत करते हैं कि जब वैकेशन होता है तो उन लोगों को ले जाते हैं, दरिया किनारे ले जाते हैं, कहीं और ले जाते हैं, और फिर उनके जहन की तरबियत करते हैं। मैं एक मरतबा सुबह अपने गांव में से निकला, मोटर में जा रहा था, तो मैंने रास्ते में एक स्कूल देखा, वहीं अंतरेश्वर के बाहर 7:30 बजे थे, और मैंने देखा कि RS के नौजवान बच्चे 15 साल के 14 साल के लाइन में खड़े हैं, एक तरफ इधर से देखे तब भी लाइन आती, इधर से देखे तब भी, और वो वर्जिश कर रहे हैं। 7:30 बजे सुबह RS है ना, राष्ट्रीय सेवा संघ, उसका शॉर्ट है RSS, जो मुसलमानों के बहुत शदीद मुखालिफ है। तो मैंने देखा कि 7:30 बजे वो मैदान में मशक कर रहे हैं। तो मैं जब शाम को घर आया तो मैंने मस्जिद में नौजवानों से कहा कि रात को टेलीविजन देखकर तुम रात को 10 बजे तक पड़े रहते हो, सोते रहते हो, और तुम्हारे मुखालिफ जो है वो वर्जिश कर रहे हैं, तुम्हारी आंखें नहीं खुलती कि दुनिया में हमारे खिलाफ क्या हो रहा है, तुम कहाँ घूमते हो मेरे भाइयों, दुनिया में जो कुछ हो रहा है जरा हम खुली आंखों से देखें कि ये लोग हमारे खिलाफ क्या क्या हथियार इस्तेमाल कर रहे हैं, किस तरह की तैयारी कर रहे हैं। और मैंने कहा आप लोगों के पास तो इतनी लकड़ी भी नहीं है कि अगर वो यकायक आपके गांव में हमला करें तो आपके नौजवान उसके दिफा कर सके। हालांकि कुरान ने हमको कहा आई दुलहुम मस्तता, तुम तैयारी करो उनके लिए, कुरान ने हमें ये कहा था, लेकिन हमने इस आयत को भुला दिया। हम ऐसे ही पढ़ते हैं, हमारा 5 खत्म थे आज रमजान में, कोई कह 10 खत्म किया, भाई वो हारो 10 खत्म किया, 10 खत्म में तो हम जो कह लो कुरान में, आप समझ रहे मेरी बात को, उस ये आयत उसके सामने से नहीं आई होगी 10 मरतबा क्या आई दुल्हम मस्तता, तुम हमने क्या तैयारी की है हमारे मुखालिफिन की, दुनिया हमारे खिलाफ तैयारियां कर रही है और हम बातों में लगे हुए हैं, हम मजलिसें जमाते रहते हैं। ज़रूरत है कि हम इन नौजवानों की खबर रखें, इनकी कमेटियां बनाए, नौजवानों की अंजुमनें हम बनाएं, उनके साथ बैठें, उनके साथ डायलॉग करें, बातें करें। ये नहीं कि ये नौजवान है बेतुके लोग हैं इनके साथ क्या बात करें, इनके साथ हमें बात करनी पड़ेगी, इनको बुलाकर साथ खाना खिलाना पड़ेगा, उनको समझाना पड़ेगा कि हम मोमिन हैं और मोमिन की ज़िंदगी कैसी होती है। ये उलमा का भी फरीजा है, उलमा अगर 5 मरतबा नमाज पढ़ाकर और मकतब में 2 घंटे पढ़ाकर सो जाते हैं तो ये बहुत बड़ी गलती करते हैं। कौम के बच्चों की फिक्र करना और उनको घेर घार कर लाना ये हमारा फ़र्ज है। इसी तरह वो लोग जो तालीम याफ्ता कहलाते हैं वो गाफिल नहीं हो सकते, उनको अपनी कौम का हाल देखना चाहिए कि मेरी कौम कहाँ जा रही है। अकबर इलाहाबादी का शहर तो आपने कितनी मरतबा सुना है, हैं हम तो नक्शे पर देखते हैं कि वाटली में इतने मुसलमान हैं और 180 आलिम हैं और फलानी जगह हैं, ये सब नक्शे पर इतने बहुत बड़ी भाई मस्जिदें कि नहीं, इतनी मस्जिदें। तो अकबर इलाहाबादी ये कहता है कि नक्शों को तुम न जांचो, नक्शों को तुम न जांचो, लोगों से मिल के देखो क्या चीज़ जी रही है क्या चीज़ मर रही है। ज़रा लोगों के अंदर जाकर तो देखो कि खोखला हो गया हमारा समाज, खोखला, उसकी फिक्र करने की ज़रूरत है। ये सब बाहर की चीज़ें, ये लोग आ जाते हैं, ये सब बाहर की चीज़ें। कौम भूखे मर रही है, कौम की बच्चियों के पास पैसे नहीं हैं। सूरत में इज्तिमाई निकाह हुए थे गुज़िश्ता से अगले साल, तो वो मौलाना लातूरी, वो बहुत मेहनत करते, उन्होंने मुझे बुलाया, तो वो बता रहे थे कि मौलाना 125 नौजवान लड़के और लड़के गरीबों की शादी का हमने यहाँ, तो हालत ये बताई कि गुज़िश्ता साल वो निकाह की मजलिस हुई थी, तो कहा कुछ बच्चियाँ ऐसी आई कि निकाह के दिन भी उनके पास एक जोड़े भी नए कपड़े नहीं थे, और यहाँ बरतानिया में हमारी औरतों के पास 25-25, 30-30 जोड़ी लटके हुए हैं डोर में, एक मर्दा पहना दूसरी मर्दा ये तो फलानी शादी में पहन चुके, और उसके पास बेचारी की शादी के मौके पर भी एक जोड़ा नहीं। ये कौम इसका ख्याल नहीं करती कि हमारी उम्मत किस हालत में जिंदगी गुजार रही है, बच्चियों को बेच रहे हैं। मौलाना बदरुद्दीन साहब आसाम के बड़े आलिम हैं, वहाँ के अच्छे बहुत मुतहर्रिक आदमी हैं, वो मक्का मुजम्मा मुझसे कह रहे थे पार्सल कि मौलाना साहब आप यकीन नहीं करेंगे, आसाम में कुछ लोग अपनी बच्चियों को 500-500 रुपये में फरोख कर रहे हैं उनके पास खिलाने। जिस कौम की बच्चियों का ये हालत हो कि 500 रुपए में बिक रही है, उसके पास एक जोड़ा कपड़ा नहीं है, वो कौम ऐसी गफलत की जिंदगी गुजारे ये ईमान नहीं है, मोहम्मद रसूलुल्लाह वाला इस्लाम नहीं है। इस जाहिर नक्शा है जो हमने ओढ़ रखा है, अल्लाह हमें माफ करे। मेरे दोस्त मेरे भाइयों, गौर से देखो और रसूलुल्लाह सल्लम की हर तालीम को देखो। खुदा के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो ऐसी ऐसी बातें हमें बताई है कि इस वक्त के पढ़े लिखे बड़े बड़े होशियार लोग उसको देख, अल्लामा यूसुफ करज़ावी ने एक बात लिखी कि मेरे पास कुछ प्रोफेसर बैठे हुए थे, तो मैंने उनसे ये कहा कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस में मौजूदा दौर के जो मुश्किल मसाइल हैं उसका इलाज बिल्कुल पहले से मौजूद है। तो कहने लगे वो कहे, तो क्या इस वक्त पॉल्यूशन का मसला सारे आलम में है, फिजा की आलूदगी उर्दू में जिसको कहते हैं फिजा की आलूदगी, उसको पोल्यूशन का मसला कहते हैं। तो कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इसका पहले से तदारुक किया है, आपने फरमाया कि लानत है उस शख्स पर जो किसी दरख्त के नीचे पेशाब करता है या पखाना करता है, लानत है उस शख्स पर जो किसी पानी के किनारे पर पेशाब पखाना करता है। करजावी ने कहा कि ये क्या है, ये पोल्यूशन से बचाने की चीज, तो वो फंस गए। उन्होंने कहा हदीसों में ऐसी सारी चीजें हैं, चूंकि हम हदीसों को देखते ही नहीं हैं, हम तो सिर्फ फजाइल की चीजें सुनते और ये समझते कि सर सारा दीन यही है, दीन ये भी है कि हमें पेशाब किस जगह करना है कि जिसकी वजह से उसकी वजह से इंसानों को तकलीफ ना हो, ये भी हमारे नबी ने हमें सिखलाया है कि कहाँ आपको पेशाब करना है, किस तरह पेशाब करना है, हमें क्यों कहा गया कि बैठकर पेशाब करो, ये छींटे से है। अभी मैंने अभी 2-4 दिन पहले मैं एक अस्पताल में गया तो उसमें एक बड़ा बोर्ड लगा हुआ था, उन्होंने कहा कि अगर दिन में आप इतनी मतलब हाथ वगैरह धोएंगे तो फलाएं चीज से महफूज हो जाएंगे। तो मैंने किसी को पूछा कि ये क्या तस्वीर है, चूंकि मैं अंग्रेजी नहीं जानता, तो उन्होंने कहा कि ये ऐसा लिखा हुआ है। अल्लाह अकबर, मेरे नबी ने तो हमको वुज़ू सिखलाया है, मेरे नबी ने वुज़ू सिखलाया है मेरे भाई। मेरे कुरान ने हमको ये कहा है कि इज़ा क़ुमतुम इलस्सलाति फ़ग़सिलू वुजूहकुम वअयदीकुम इलल मराफ़िक़ वामसहू बिरूसिकुम वअर्जुलकुम इलल काबैन, 5 मरतबा तो हम नमाज के लिए, और दरमियान में इसके बाद भी हम कभी नमाज पढ़नी हो कुरान शरीफ की तरह, हम कितनी मरतबा अपने हाथ को धोते। आपने देखा नहीं यहाँ अस्पताल में दाखिल होते हैं तो वो बोतल रखती है, जरा इसके साथ लगाओ और फिर जाओ अंदर, क्यों, क्या जरासीम होंगे, मजमन के इनके हाथ पर हो सकते हैं जरासीम, क्योंकि ये इस्तिंजा नहीं करते, ये मुसलमान हैं, हम तो तत्हूर इस्तेमाल, हमारे हाथ हमेशा पाक साफ रहते हैं, हम घड़ी घड़ी वुजू करते हैं। अल्लाह ताला की इस नेमत की हमें कदर ही नहीं है, दुनिया दूसरे अंदाज से, अल्लाह ताला हमें तौफीक अता फरमाए कि हम इस्लाम को उसकी सही शक्ल में समझें, हम मुताला करें एक एक हदीस पर गौर करें कि रसूलुल्लाह सल्लम ने आखिर ये बात क्यों फरमाई। गुजर जाते हैं पढ़ते हैं, गुजर जाते हैं पढ़ते हैं, गुजर जाते हैं, और सिर्फ चंद चीज़ें याद रह जाती हैं। इमाम ग़ज़ाली रहमतुल्लाह ने लिखा कि बाज़ मौक़े ऐसे आते हैं कि कौम के लिए बेहतर यह है कि वो दफ़ीन उम्रे को छोड़ दे और पैसा वो कौम पर लगाए। इमाम ग़ज़ाली रहमतुल्लाह ने बहुत पहले लिखा है। आजकल जो बयान आ रहे हैं ना कि भाई उमरा करना बंद करो और पैसे सैलाब जदराम को दो, कि उनके पास खाना नहीं है, उनके पास रहना नहीं है, तुम्हारे उम्र से ज्यादा सवाब तो तुमको इसमें मिलेगा, लेकिन नहीं जाएंगे, जरूर जाएंगे, مانیں گے نہیں. اللہ کے بندو, خدا کی بات جیسے ابھی حضرت مولانا فرما رہے تھے کہ بھائی بات تو اس لیے سنی جاتی ہے کہ آپ اس پر عمل کریں میرے بھائی. ویسے مولانا کسی مولوی صاحب کو پکڑ کے بٹھا دینا کہ چلو عصر سے مغرب تک کا وقت نکل جائے گا, لامبو دارچ ہے, کوئی مولوی صاحب میں بہار ہوگا, آپ نے صحیح بار ہمراہ کروں تو مولوی صاحب نے تو گرو ہو گئے کہ میں ہم نے تمہارا ٹائم بھائی جو کہ 15 منٹ سے بس دعا کر لیا بھائی اس لیے سے نہیں. بھائی میں آپ حضرات سے بہت درد مندانہ ایک بھائی کی حیثیت سے اپیل کرتا ہوں, اپنے دلوں کو صاف کرو. ہمارے دل میلے ہیں, میں صاف صاف کہہ رہا ہوں, ہمارے دل میلے ہیں, ایک دوسرے سے نفرت ہے ہم کو. نفرتوں کو مٹاؤ, محبتوں کو عام کرو, ہمارا یہ پیغام ہوتا ہے. نفرتوں کو مٹاؤ, اگر بھائی بھائی کے ساتھ نہیں بول رہا, چچا اور بھتیجے میں ہیں, ماموں اور بھانجے میں, اللہ کے واسطے یہ رمضان شریف ختم ہونے سے پہلے پہلے جا کر ملاقات کر لو. رسول پاک صلی اللہ علیہ وسلم نے کتنی پیاری بات فرمائی, کتنی پیاری بات سر. کیا فرمایا رسول پاک صلی اللہ علیہ وسلم؟ سل من قطع کا. کیا فرمایا؟ سل من قطع کا. اے بندے مومن, تیرے ساتھ جو قطع تعلق کرے تو اس کے ساتھ جوڑ. وَعْفُ عَمَّنْ أَسَاءَكَ, جو تیرے ساتھ برائی کر رہا ہے تو اس کو معاف کر دے. وَأَحْسِنْ إِلَى مَنْ أَسَاءَ إِلَيْكَ, جس نے تیرے ساتھ برائی کی اس کے ساتھ تم احسان کا معاملہ. یہ ہے اسلام. تین لفظ بیان فرمائے نبی کریم صلی اللہ علیہ وسلم, لیکن یہ آسان نہیں ہے. یہ سن لینا آسان ہے, لیکن اگر اس جماعت میں سے کوئی صاحب ایسا ہے کہ جب کبھی ناراضگی ہے بھائی کے ساتھ, وہ ایسا نہیں کرے گا کہ چلو آج ہم نے یہ بات رسول پاک صلی اللہ علیہ وسلم, ہم ساری چیزیں چھوڑ دیتے. ترمذی شریف کی حدیث میں ہے, ترمذی شریف کی حدیث میں ہے کہ اگر کوئی آدمی اپنے آپ کو کسی معاملے میں حق پر سمجھتا ہے کہ میں حق پر ہوں, یہ سامنے والا بالکل غلط, اس کے باوجود اس جھگڑے کو وہ چھوڑ تو دیتا ہے. من ترک المراء وهو محق, اللہ تعالیٰ اس شخص کے لیے جنت کے وسط میں گھر بنانے والے. کتنے ہمارے آدمی ایسے ہیں کہ جو اس طرح جھگڑوں سے اپنے آپ کو ہاتھ اٹھا لے, بھائی چل لے جا, تو میں جانتا ہوں میں حق پر ہوں, تو غلط کر رہا ہے, لیکن میں چھوڑ دیتا ہوں. سماج کا ایک نمونہ بن جائے گا. لوگوں کے اندر یہ بات پیدا کرو. جگر مراد آبادی کے پاس ہم ایک گئے تھے ایک مرتبہ, راندیر میں ہم تو ڈابیل پڑھ رہے تھے اور مشاعرہ تھا, تو جگر آیا تھا, تو جگر مراد آبادی کے سامنے اسٹیج پر جا کر میں نے ڈائری رکھی. میں نے کہا جگر صاحب کو شعر لکھ دیجیے آپ کا, تاکہ مجھے یاد رہے جگر سے ملاقات. اس زمانے میں یہ شوق تھا. تو جگر نے قلم نکالا اور ایک شعر لکھا تھا میری ڈائری میں, ان کا جو فرض ہے وہ اہل سیاست جانے, ان کا جو فرض ہے وہ اہل سیاست جانے, میرا پیغام محبت ہے جہاں تک پہنچے. پولیٹیشن لوگوں کا جو کرنا ہے وہ کرے, لوگوں کو لڑائیں, قوموں کو مار دیں, اپنے مقصد کی خاطر دو دو تین تین لاکھ انسانوں کا کچھمر نکال دیا یہ پولیٹیشن لوگوں نے. ان کا جو فرض ہے وہ اہل سیاست جانے, میرا پیغام محبت ہے جہاں تک پہنچے. محبتوں کو عام کرو. میرے بھائیوں, میں آپ سے اپیل کرتا ہوں, رمضان کا مہینہ ہے اور یہ آخری 5 دن ہیں. اگر کسی کے دل میں آپ کے کسی رشتہ دار سے, بہن سے, خالہ سے, ماموں سے, بھائی سے کچھ رنجش ہو, خدا کے واسطے ان کے گھر جا کر معافی مانگو. مت ایسا سمجھو کہ ہم اپنی مجھکائی کو نیچے کریں, وہ کیوں نہیں آتا میرے پاس, ایسا نہیں. آپ چھوٹے بن جائیں. من تواضع للہ رفعہ اللہ, جو شخص بھی اللہ کے لیے تواضع اختیار کرتا ہے اللہ اس کو بلند فرماتا ہے. یہ رسول کا قول ہے. پیغمبر صلی اللہ علیہ وسلم کا قول سننے کے بعد بھی آدمی کی طبیعت آمادہ نہ ہو اور وہ اس کے دل میں نہیں آ رہے. کبھی کبھی ہوتا ہے کہ لوگ متاثر ہوتے. گزشتہ سال رمضان میں 27 کی موقع پر میں نے یہ باتیں کہی. وہاں ایک نوجوان آیا اور پہلے تو بہت رونے لگا اور انہوں نے کہا کہ 2 سال سے مجھے میرے بھائی کے ساتھ بات چیت نہیں, اور میری بہن کو میں نے یہ کہہ دیا تھا کہ میرے گھر پر مت آنا کبھی, لیکن آج اللہ کے نبی کی جو باتیں آپ نے سنائی, آج ابھی میں آپ کے سامنے اقرار کرتا ہوں کہ میں ابھی یہاں سے مسجد سے نکل کر سیدھا بھائی کے ساتھ معانہ کا کروں گا اور رکشہ لے کر جاؤں گا. دوسرے گاؤں میں اس کی بہن کی شادی تھی. کہا ابھی رات کو عشاء کے بعد بہن کے یہاں جا کر اس سے معافی مانگوں گا. حدیث رسول سننے کے بعد مسلمان کا دل تو یہ ہونا چاہیے کہ میں نے میرے پیغمبر کی بات سنی، وہ اصدق القائل، سب سے سچی بات کرنے والے محمد رسول اللہ صلی اللہ علیہ وسلم. اگر ہم ان کی بات سنیں مسجد میں اور پھر بھی دل میں میل رکھیں اور ملاقات نہ کریں، کیسے لوگ پھر تقریر کا کیا فائدہ ہے؟ اس کے علاوہ اگر تقریر ہوتی ہے تو یہ ذہنی تعیش کچھ بھی نہیں. اللہ ہمیں معاف کرے. وآخر دعوانا الحمدللہ رب العالمین. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكون من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة. توفنا مسلمين وألحقنا بالشهداء والصالحين غير خزايا ولا مفتونين. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك وغضبك والنار. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم إنا نسألك فعل الخيرات وترك المنكرات. اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. اے اللہ ہمارے گناہوں کو معاف فرما. اے اللہ ہمیں اسلام کی صحیح سمجھ نصیب فرما. اے اللہ ہم نے اسلام کے کچھ ظاہری اعمال پر اپنے آپ کو دیندار سمجھنا شروع کیا ہے. اے اللہ ہماری اس غلطی کو تو دور فرما. اے اللہ رسول پاک صلی اللہ علیہ وسلم نے زندگی کے ہر میدان کے لیے ہمیں حکم دیا ہے، ہر شعبے کی ہدایتیں ہمیں نصیب فرمائے. اللہ اس کو سمجھنے کی توفیق عطا فرما. اے اللہ ہماری نوجوان نسلیں جو بگڑ رہی ہیں، اللہ اس کی طرف توجہ کرنے کی توفیق عطا فرما. اے اللہ ہمارے آپس کے دلوں کے میل کو دور فرما، ہمارے دلوں میں الفت اور محبت پیدا فرما. اے اللہ ایک مسلمان دوسرے مسلمان کے لیے بنیان مرسوس ہوتا ہے، شیشہ پلائی ہوئی دیوار کی طرح ہوتا ہے. اے اللہ اس امت کو اسی طرح متحد بنا دے، تفرقے سے اللہ ان لوگوں کی محفوظ فرما، آپس میں جوڑ پیدا فرما. اے اللہ دنوں میں جوڑ پیدا فرما، نفرتوں سے اللہ تعالی ہماری حفاظت فرما. اے مولا ہماری مسجدوں کی، ہمارے مدرسوں کی، ہمارے مکاتب کی، دعوت کے مراکز کی اے اللہ حفاظت فرما. اے اللہ ہمارے علماء کرام، اے اللہ ان کو بھی اللہ صحت اور عافیت کے ساتھ دین کے کاموں میں مشہور رہنے کی توفیق عطا فرما. اے اللہ یہ پیغام تو نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ جو بھیجا تھا وہ تو ساری انسانیت کے لیے محبت کا پیغام تھا. اے اللہ سلامتی کا پیغام تھا. اے اللہ اس سلامتی کے پیغام کو لے کر پوری دنیا میں گھومنے کی ہمیں توفیق نصیب فرما. اے اللہ ہمارے اپنے اعمال کی وجہ سے دنیا کی قوم اسلام خود سے دور ہوتی ہیں. اے اللہ ہماری اس غلطی کو معاف فرما. اے اللہ تیرے برگزیدہ بندے کفر و شرک کے میدانوں میں جاتے تھے اور ایک ایک آدمی کے ہاتھ سے اللہ تعالیٰ ہزاروں انسانوں کو ہدایت نصیب کرتا تھا. خواجہ معین الدین چشتی کے ذریعے سے اللہ 90,000 انسانوں نے اسلام قبول کیا. اے اللہ ہم 90,000 مل کر ایک آدمی کو بھی مسلمان نہیں بنا رہے. اے اللہ ہماری اس غلطی کو معاف فرما، ہمارے دل میں اسلام کی قدر پیدا فرما، ہمیں امت دعوت بنا دے. ہماری رات دن کی فکر یہ ہو کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کے پیغام کو ہم اپنے قول سے اپنے عمل سے پوری دنیا میں پھیلا دیں. اے اللہ ہمارے روزوں کو صحیح معنی میں روزے بنا، ہماری نمازوں کو قبول فرما، ہمارے قیام لیل کو قبول فرما، تلاوتوں کو قبول فرما. اے اللہ نوجوانوں کو صحیح راستے پر ڈال دے، ہماری مائیں اور بہنوں کو اللہ صحیح راستے پر ڈال دے. اے اللہ اسلام کی محبت ہمارے دلوں میں پیدا فرما، اسلام کی صحیح تعلیم ہمیں نصیب فرما. اے اللہ دنیا اور آخرت کی جتنی خیر کی چیزیں ہیں اللہ وہ ہمیں عطا فرما. اللہ تیرے نبی پاک صلی اللہ علیہ وسلم نے خیر کی لائن کی جتنی دعائیں مانگی تھیں اللہ ان دعاؤں میں ہمیں شامل فرما. اور آپ صلی اللہ علیہ وسلم نے شر کی لائن سے جتنی پناہ مانگی تھی اللہ اسے پناہ عطا فرما. اے اللہ ہم سب کا خاتمہ اپنے وقت پر ایمان پر فرما. اے اللہ ہم بہت گنہ گار ہیں، ہمیں نہیں معلوم کہ ہماری موت کس حالت میں آنے والی ہے. اے اللہ تو اپنے فضل کرم سے ہماری ایمان کی حفاظت فرما. اے اللہ ایمان کی حفاظت فرما. اے اللہ ایمان کے خلاف اٹھنے والی تحریکوں سے اللہ ہماری حفاظت فرما، ہماری نسلوں کی حفاظت فرما. اور اللہ ہم سب کا خاتمہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کے دین پر فرما. اے اللہ کل کو قیامت میں آپ صلی اللہ علیہ وسلم کے سامنے ہمیں سخر فرما، اے اللہ اپنا فضل کرم عطا فرما، اللہ اپنی رحمتیں ہمیں عطا فرما، اے اللہ اپنی رحمتوں سے ہمیں محروم نہ فرما، اے اللہ اپنی رحمتوں سے ہمیں محروم نہ فرما، اے اللہ رحمتوں سے محروم نہ فرما، اے اللہ تیرا فضل اگر شام حال ہوتا ہے تو اللہ پھر ہمیں کسی قسم کا کوئی نقصان نہیں ہے، اے اللہ ہماری دنیا بھی بہتر بنا اور ہماری آخرت بھی بہتر بنا، اللہ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.